यो रेडियो नेपाल हो। अब बाबुराम तिमिल सिन्हाबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। 70 वर्षे उमेर र दुई कार्यकालको कार्यकारी पदको सीमा हटाउने एमाले सचिवालय बैठकको निर्णय। अर्थतन्त्रका समष्टिगत परिसूचक सुधार उन्मुख रहेको अर्थ मन्त्रालयको तथ्याङ्क। राजस्व संकलनमा गत आर्थिक वर्षमा 11.3% वृद्धि। गत असार 24 गतेको बाढ़ीले मितेरी पुल बगाएपछि केरूङमा अल्पत्र 117 जनालाई स्वदेश फर्काउने प्रयास शुरू। मनसुनजन्य घटनामा परि पाकिस्तानमा 124 जनाको मृत्यु। र बंगलादेशमा जारी साफ अण्डर 20 महिला च्याम्पियनशीपमा नेपालद्वारा श्रीलंका 7-0 गोल अन्तरले पराजित।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। नेकपा एमाले 70 वर्षे उमेर सीमा र दुई कार्यकालको कार्यकारी पदको सीमा हटाउने निर्णय गरेको छ। हिजो ललितपुरको च्यासल स्थित पार्टी मुख्यालयमा बसेको केन्द्रीय सचिवालय बैठकमा लामो छलफलपछि उक्त व्यवस्था हटाउने प्रस्तावमा सहमति जुटेको हो। बैठकमा उपाध्यक्ष विष्णु पौडेलले पेश गरेको विधान संशोधन प्रस्तावमाथि विस्तृत छलफल भएको थियो। प्रारम्भिक प्रस्तावमा 11 सदस्यीय पदाधिकारी को व्यवस्था गरिएको भए पनि छलफलपछि पदाधिकारी संख्या 15 पुर्याउने सहमति कायम भएको छ। बैठकले स्थायी कमिटी, पोलिट ब्यूरो र केन्द्रीय कमिटी गरी 3 तह कायम गर्ने व्यवस्था गरेको छ। प्रस्तावित नयाँ संरचना अनुसार केन्द्रीय कमिटी 251 सदस्यीय रहने र एक तिहाई अर्थात 84 जना पोलिट ब्यूरोमा रहने प्रस्ताव भएको छ। बैठकमा सचिवालयको व्यवस्थालाई हटाउने गरी पदाधिकारी नै स्थायी कमिटिका रूपमा काम गर्ने प्रस्ताव गरिएको छ। सचिवालयबाट पारित भएको संशोधन प्रस्ताव आज बस्ने पोलिट ब्यूरो बैठकमा प्रस्ताव गरिनेछ। त्यसपछि केन्द्रीय कमिटिको बैठकमा प्रस्तुत गरिनेछ। अर्थ मन्त्रालय ले अर्थतन्त्रका समष्टिगत आर्थिक परिसूचक सुधार उन्मुख र सुदृढ बन्दै गएको तथ्याङ्क सार्वजनिक गरेको छ। मन्त्रालयका अनुसार राजस्व र संघीय खर्चमा वृद्धि भएको छ भने बाह्य क्षेत्र सबल हुनुका साथै आन्तरिक अर्थतन्त्र क्रमशः लयमा फर्कदै गएको छ। गत आर्थिक वर्ष 2081-82 राजस्व संकलन 11.3%, संघीय खर्च 9.3%, चालू खर्च 5.5%, पूँजीगत खर्च 16% र वित्तीय व्यवस्थातर्फको खर्च 17.6%ले बढ़ेको अर्थ मन्त्रालयका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिनुभयो।
प्रमुख आर्थिक परिसूचकहरूलाई हेर्दाखेरि हामी सन्तोषजनक हिसाबमा प्रोग्रेसिभ हिसाबमै छौँ गत वर्षसँग कम्पेयर गर्नुपर्दा। तथापि हामीले आफ्नै लक्ष्य अनुरूप केही कुराहरू हामीले निर्धारण गरेका लक्ष्यहरू अनुसार चाहिँ एचिभ नभए पनि गत वर्षभन्दा चाहिँ अलिकति राम्रो भएको अवस्थाहरू छ। अब हामीले 6% आर्थिक वृद्धि भने पनि अब 81-82 4.61% रहने अनुमान छ, जुन चाहिँ गत वर्ष 80-81 यस्तो वृद्धि दर चाहिँ 3.67% रहेको थियो। र अर्थतन्त्रको आकार पनि अहिले 61.7 अर्ब पुगेको अनुमान छ, करिब 4 खर्ब प्लसले बढेको अवस्था छ। अर्थतन्त्र अलिकति लयमा फर्केको र निजी क्षेत्र उत्साहित भएको, अहिले बजेट आइसकेपछि आएको चाहिँ मौद्रिक नीतिले पनि अलिकति निजी क्षेत्रलाई उत्साहित गरेको, केही कुराहरूलाई अगाडि बढाउने भन्ने खालको कुराहरू छ।
आर्थिक वर्ष 2080-81 मुलुकको आर्थिक वृद्धि 3.67% रहेकोमा गत आर्थिक वर्षमा आर्थिक वृद्धि दर 4.61% रहने अनुमान गरिएको छ। अर्थ मन्त्रालयका अनुसार पूँजी बजार तुलनात्मक रूपमा सबल बन्दै गएको छ। अघिल्लो आर्थिक वर्षको जेठसम्म कुल वैदेशिक व्यापार 1.9% र वस्तु व्यापार घाटा 1.7%ले संकुचन भएकोमा आर्थिक वर्ष 2081 1982 को जेठसम्म कुल वस्तु निर्यात 77.8% बढ़ेर 2,47,57 करोड़ र वस्तु आयात 13.1% बढ़ेर 16,44,40 करोड़ पुगेको अर्थ मन्त्रालयले जनाएको छ। अर्थ सचिव घनश्याम उपाध्यायले चालू आर्थिक वर्षको पहिलो दिन हिजो सबै मन्त्रालय आयोग सचिवालय र कार्यालयहरूलाई आर्थिक वर्ष 2082-83 को बजेट कार्यान्वयनको मार्गदर्शन पठाउनु भएको छ। बजेटले लिएका उद्देश्य प्राप्तिका लागि उपलब्ध हुने स्रोतको अधिकतम उपयोग गर्दै खर्चमा मितव्ययिताका साथै प्रभावकारी कार्य सम्पादन गर्न अर्थ मन्त्रालयले सबै निकायलाई अनुरोध पनि गरेको छ। गत असार 24 गते लेन्दे खोलाको बाढ़ीले मितेरी पुल बगाएपछि केरुङमा अल्पत्र 117 जना सवारी चालक र सहचालकहरूलाई वैकल्पिक बाटोबाट स्वदेश फर्काइने भएको छ। सामान ढुवानीका लागि मितेरी पुल पारिरहेका 117 जना सवारी चालक र सहचालकहरूलाई स्वदेश फर्काउन परराष्ट्र मन्त्रालय मार्फत चीन सरकारलाई अनुरोध गरिएको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी दुर्व प्रसाद अधिकारीले जानकारी दिनुभयो। उनीहरूको लागि खाने र बस्ने व्यवस्था चिनिया पक्षले गरेको पनि उहाँले जानकारी दिनुभयो। नेपाल सरकार रोजगारदाता र श्रमिक संगठन बीच श्रमिकको न्यूनतम पारिश्रमिक 19,550 बनाउने सहमति कायम भएको छ। हिजो श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा भएको त्रिपक्षीय बैठकमा उक्त सहमति भएको मन्त्रालयले जानकारी दिएको छ। श्रम ऐन 2074 को दफा 107 प्रत्येक 2 वर्षमा श्रमिकको न्यूनतम पारिश्रमिक निर्धारण गर्नुपर्ने व्यवस्था रहेको छ। यसअघि श्रमिकको न्यूनतम पारिश्रमिक 17,300 रहेको थियो। हिजोदेखि लागू हुने गरी भएको सहमति अनुसार मासिक आधारभूत पारिश्रमिक 12,170 र महँगी भत्ता 7,380 हुनेछ। मन्त्रालयका अनुसार श्रमिकले दैनिक आधारभूत पारिश्रमिक 470 र महँगी भत्ता ₹284 प्राप्त गर्नेछन् भने प्रति घण्टा आधारभूत पारिश्रमिक 63 र महँगी भत्ता 38 रूपियाँ हुनेछ। आंशिक समय मात्र काम गर्ने कामदारको हकमा प्रति घण्टा न्यूनतम पारिश्रमिक ₹107 हुने सहमति कायम भएको छ। उक्त सहमति चिया बगान बाहेकका श्रमिकको हकमा लागू हुने मन्त्रालयले जनाएको छ। सहमतिपछि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरसिंह भण्डारीले सबै पक्षलाई धन्यवाद दिनुभयो। न्यूनतम पारिश्रमिक निर्धारण समितिका संयोजक तथा श्रम मन्त्रालयका सहसचिव प्रदीप कोइरालाले लामो समयदेखि परामर्श समन्वय गहिरो छलफलपछि सहमति जुटेको बताउनुभयो। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सहमतिको स्वागत गर्नुभयो। संयुक्त ट्रेड युनियन समन्वय केन्द्रका प्रतिनिधि जनक चौधरीले सहमतिले श्रमिक वर्गको जित भएको बताउनुभयो। राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्था समितिमा जलस्रोत विधेयकमाथि सैद्धान्तिक छलफल भएको छ। समितिको हिजोको बैठकमा ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले नेपालको जलस्रोतलाई मुलुकको अर्थतन्त्रको आधारका रूपमा व्यवस्थित गर्न सरकारले जलस्रोत विधेयक ल्याएको बताउनुभयो। विश्वमा जलस्रोतको धनी मुलुकका रूपमा चिनिने नेपालका लागि जलस्रोत सही सदुपयोग गर्न सके विद्युत उत्पादन वृद्धि र सिंचाई मार्फत कृषि उत्पादनलाई समेत समृद्ध बनाउन सक्ने मन्त्री खड्काले बताउनुभयो। बैठकमा सांसदहरू डाक्टर बेदुराम भूषाल, सुरेश कुमार आले मगर, गरिमा शाह, डाक्टर अन्जान साक्य, भुवन बहादुर सुनवार लगायतले जलस्रोत विधेयकले नेपालको जलस्रोतको सही सदुपयोग गर्न कानूनी बाटो तयार गर्न सक्ने बताउनुभयो। सांसदहरूले संघ प्रदेश र स्थानीय तहहरू बीचमा जलस्रोतको पनि बाँडफाँट आवश्यक पर्ने भन्दै विधेयकले त्यो प्रावधानलाई समेत जोड़ दिनुपर्ने बताउनुभयो। समितिका सभापति तुलसा कुमारी दाहालले जलस्रोत विधेयकमाथि विज्ञ र सरोकारवालाहरूसँग समेत छलफल गरी समिति अघि बढ़ने जानकारी गराउनुभयो। काठमाडौँ महानगरपालिकाले नियमित पानी परेकाले डेंगु संक्रमणको जोखिम बढ़ेको भन्दै सचेत रहन आग्रह गरेको छ। एक महिनादेखि नियमित जसो पानी परिरहेकाले एडी जातिका पोथी लामखुट्टेको टोकाईबाट लाग्ने डेंगुको संक्रमणको जोखिम पनि बढ़ेको भन्दै सचेत रहन आग्रह गरिएको महानगरको महामारी रोग रोकथाम तथा नियन्त्रणका लागि स्रोत व्यक्ति ऋषि भूषालले जानकारी दिनुभयो। डेंगुबाट कोही संक्रमित भएमा ओडामा रहेको स्वास्थ्य प्रबन्धन केन्द्र मार्फत सिटामोल र जीवनजल लगायत औषधि सहज उपलब्ध गराउन काठमाडौँ महानगरपालिकाले आवश्यक तयारी गरिसकेको भूषालले जानकारी दिनुभयो। डेंगू रोग नियन्त्रणका लागि महानगरका 32 ओडामा रहेका सामुदायिक विद्यालयका कक्षा 8, 9 र 10 का विद्यार्थीलाई लक्षित गरी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ। डेंगू संक्रमण भएपछि बिरामीलाई ज्वरो आउने, आँखा रातो हुने र टाउको पेट जोर्ने, मांसपेशी दुख्ने, आलस्य हुने जस्ता लक्षण देखा पर्छन्। डेंगूबाट बच्न घर वरपर कार्यस्थल र सार्वजनिक ठाउँमा पानी जम्न नदिने, पानी राख्ने भाँडालाई लामखुट्टेबाट जोगाउन छोपेर राख्ने, घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने, जाली हाल्ने, बिहान दिउँसो राति जुनसुकै बेला झुल लगाएर मात्र सुत्ने, पूरै शरीर ढाक्ने लुगा लगाउने जस्ता उपाय अपनाउन काठमाडौँ महानगरपालिकाले आग्रह गरेको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनतासँग प्रगाढ़ सम्बन्ध बनाएर श्रम र उत्पादनलाई सँगसँगै लैजानुपर्ने बताउनु भएको छ। वाईसीएल नेपाल केन्द्रीय समितिद्वारा हिजो ललितपुरमा आयोजित श्रम तथा उत्पादनमा वाईसीएल अभियानको शुभारम्भ गर्नुहुँदै उहाँले अविरल वर्षा र बाढ़ी पहिरोबाट हुने सम्भावित क्षतिलाई रोक्न सहयोग गर्न पनि आग्रह गर्नुभयो। अध्यक्ष प्रचण्डले परिवर्तनलाई उल्ट्याउने षड्यन्त्र भइरहेकाले यसलाई असफल बनाउन अभियानका रूपमा अगाडि बढ़नुपर्नेमा पनि जोड़ दिनुभयो। भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्री बलराम अधिकारीले एक वर्षको अवधिमा भूमि व्यवस्था सहकारी र गरीबी निवारणका क्षेत्रमा धेरै राम्रा र उल्लेखनीय काम गरेको दावी गर्नुभएको छ। वार्षिक उपलब्धि सम्बन्धी जानकारी दिने उद्देश्यले मन्त्रालयमा हिजो आयोजित पत्रकार भेटघाट कार्यक्रममा मन्त्री अधिकारीले आवश्यक ऐन नियम कानून निर्माण गरी देश र जनताका पक्षमा काम भइरहेको उल्लेख गर्नुभयो। विवादित अडियो रेकर्ड र जग्गा प्रकरणका सन्दर्भमा सत्य तथ्य समाचार बाहिर ल्याउन आम संचारकर्मीसँग अनुरोध गर्दै मन्त्री अधिकारीले त्यसमा आफू दोषी देखिए जस्तो सुकै सजाय भोग्न तयार रहेको पनि बताउनुभयो। यस वर्षको 3 महिनामा विपज्जन्य घटनामा परेर 93 जनाको मृत्यु भएको छ भने 22 जना बेपत्ता भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। गत वैशाखदेखि असारसम्मको 3 महिनामा 2065 विपज्जन्य घटनामा परेर हालसम्म 445 जना घाइते भएको प्राधिकरणका प्रवक्ता एवं उपसचिव सुरेश सुनारले जानकारी दिनुभयो। प्राधिकरणले हिजो सार्वजनिक गरेको विक्रमसम्म 2082 पछिल्लो 3 महिनाको विवरण अनुसार ती घटनामा परेर 4136 परिवार प्रभावित भएका छन्। केही दिन अघि असार 24 गते रसुवाको भोटेकोशीमा आएको बाढ़ीले सबैभन्दा बढ़ी मानवीय क्षति गराएको थियो। पहिरो, चट्याङ, भारी वर्षा, हावाहुरी, वन डडेलो, सर्पदंश लगायतका घटनाबाट सयौं परिवार प्रभावित भएका हुन्। पछिल्लो समय जलवायु परिवर्तन लगायतका विभिन्न कारणले पानीका मूलहरू सुक्दै गएका छन्। मूलहरू सुक्दा कतिपय स्थानका नागरिकले पानीको समस्या झेल्नु परेको छ। तर धनकुटाका विभिन्न स्थानमा भने पुराना सुकेका मूलहरू पुनः बग्न थालेका छन्। धनकुटाबाट संवाददाता ईश्वर थापाको रिपोर्ट।
धनकुटा नगरपालिका वडा नम्बर 7 र 8 को सीमा स्थित मार्गाथान कुवा 2074 सालमा सुकेको थियो। 2076 सालमा सड़क निर्माणका क्रममा सो कुवा भत्काइएको थियो। 2078 सालको बर्खायामपछि फेरि पानी आउन थालेको छ। त्यस्तै वडा नम्बर 7 कै टोड्केको कुवा पनि 2070 सालतिर सुकेको थियो, तर 2 वर्ष अघिदेखि पुनः पानी आउन थालेको छ। त्यस आसपासका अन्य कुवाहरूमा पनि पानी देखिन थालेपछि स्थानीयमा आशा बढ़ेको छ।
4 वर्ष सुक्यो, त्यसपछि यहाँ बाटो सरसफाई आउँदाखेरि डोजरले त्यो भएको ट्याङ्की सिमेन्टेड संरचनालाई फुटाएर फाल्ने काम गरियो। खाडल मात्रै थिए सानो, त्यसको तेस्रो सालदेखि फेरि मूल फुटेर अहिले 3-4 वर्ष भयो, पानी राम्रै छ।
पछिल्लो समय धनकुटा जिल्लाका विभिन्न स्थानका सुकेका कुवा र पानीका मूलहरूमा पुनः पानी आउन थालेको छ। पानीका मूलमा देखिएको यो परिवर्तनको मुख्य कारण पछिल्ला वर्षमा स्रोत संरक्षणमा दिएको चासो मानिएको छ। जिल्लामा पुराना आहाल पोखरीहरूको संरक्षण तथा नयाँ पुनर्भरण पोखरी निर्माणपछि यसको प्रत्यक्ष असर देखिन थालेको स्थानीय सरोकारवालाहरू बताउँछन्।
पानीको मुहान क्षेत्रलाई सदाभर नसुकोस्, सधैँभरि पानी चाहिँ जीवित रहोस् भनेर खाल्डोहरू बनाएको, त्यहाँ खाल्डो बनाएपछि त्यहाँ पानी जम्मा हुन्छ, त्यो रिचार्ज भएर यहाँ तल आउँछ।
पानी कसरी बढाउन सकिन्छ त भन्ने खालको गतिविधि गरेको लगभग 1 वर्ष भयो। पोहोर फागुनदेखि हामीले काम शुरू गर्यौँ। त्यो बेलाको रेकर्ड र अहिले रेकर्डमा चाहिँ प्रति मिनट 1-1.5 लिटर पोहोरको तुलनामा यसपालि अलिक बेसी नै भएको देखिएको छ।
धनकुटामा स्थानीय तहसहित जलाधार, वन कार्यालय, हुसाडेक, इसिमोट तथा मेटामेट लगायतका संस्था पोखरी संरक्षण तथा नयाँ पुनर्भरण पोखरी निर्माण अभियानमा लागेका छन्। यो कार्यले भविष्यमा पानीको स्रोत अझ दरिलो बन्ने धनकुटा नगरपालिकाका सूचना अधिकारी विकास अधिकारीको भनाइ छ।
ट्रेन्चहरू खन्ने, नयाँ पोखरीहरू बनाउने, पुराना पोखरीहरू रिभाइभ गर्ने लगायतका जुन यो पानीका मूललाई प्रत्यक्ष प्रभाव पार्छन् यी गतिविधिहरूले, ती कामहरू अगाडि बढेर त्यो एकदमै सराहनीय छ। अल्पकालमा भन्दा पनि दीर्घकालमा यसको इम्प्याक्ट पर्न देखिन्छ।
धनकुटाका 7 वटै स्थानीय तहले पुराना आहाल पोखरी बिउत्याउने तथा नयाँ पुनर्भरण पोखरी खन्ने कार्य गरेका छन्। जिल्लामा साना ठूला गरी 2000 भन्दा बढी खाडल तथा पोखरी निर्माण गरिएको छ। ईश्वर थापा, रेडियो नेपाल, धनकुटा।
रिपोर्ट प्रस्तुत गर्दै हुनुहुन्थ्यो ईश्वर थापा। मध्य प्रदेशमा खडेरीको चपेटाले धान रोपाईमा गम्भीर असर पारेको छ। असार महिना सकिदासम्म प्रदेशभर जम्मा 36% मात्र धान रोपाई सम्पन्न भएको कृषि मन्त्रालयले जनाएको छ। यो अघिल्लो वर्षको सोही अवधिमा सम्पन्न 61.5 रोपाईको तुलनामा यस वर्ष उल्लेखनीय कमी हो। धनुषा, सर्लाही, सिराहा, महोत्तरी लगायतका जिल्लामा पानीको स्रोत सुकेपछि किसान गहिरो संकटमा परेका छन्। मध्य प्रदेश सरकारले संकटको गम्भीरता बुझ्दै प्रदेशलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरिसकेको छ। साथै खाने पानीको चरम अभाव भएका 12 र पर्सा लगायतका जिल्लामा राहत स्वरूप 16 वटा बारूण यन्त्र स्थानीय तहमा पठाइएको प्रदेश सरकारद्वारा जानकारी गराइएको छ। बीपी राजमार्गमा रातिको समयमा सवारी सञ्चालनमा प्रशासनले रोक लगाएको छ। बीपी राजमार्ग अन्तर्गत काभ्रे पलानचोक खण्डमा गैरातीदेखि सिन्धुली र काभ्रेको सिमाना नेपाल थोकदेखि काभ्रेको काभ्रे भन्ज्याङसम्म साँझ 5 बजेदेखि बिहान 5 बजेसम्म सवारी साधन चलाउन काभ्रे प्रशासनले रोक लगाएको हो। राष्ट्रिय सूचना आयोगले नागरिकको सूचनाको हक सम्बन्धी व्यवस्थाको कार्यान्वयनमा सहजीकरण गर्न हिजोदेखि आरटीआई म्यानेजमेन्ट सिस्टम सञ्चालनमा ल्याएको छ। आयोगमा हिजो आयोजित कार्यक्रममा प्रमुख सूचना आयुक्त डाक्टर सुरेश प्रसाद आचार्यले सो प्रणालीको प्रारम्भिक चरणको शुभारम्भ गर्नुभयो। भक्तपुरको सूर्य विनायक नगरपालिका 8 सिपाडोल स्थित डोलेश्वर महादेव मन्दिरमा हिजोदेखि 38 दिने श्रावणी मेला शुरू भएको छ। डोलेश्वरमा 38 दिनसम्म चल्ने मेला अवधिभर करिब 3 लाख स्वदेशी तथा भारतीय पर्यटकको आगमन हुने अपेक्षा गरिएको डोलेश्वर महादेव मन्दिर संरक्षण तथा विकास समितिका अध्यक्ष धर्मराज बस्नेतले जानकारी दिनुभयो। मेला अवधिमा करिब 60 जना स्वयंसेवक परिचालन गरिएको र मेलामा स्वास्थ्य शिविर समेत आयोजना गरिएको छ। अब अन्तर्राष्ट्रिय समाचार। पाकिस्तानको राष्ट्रिय विपद व्यवस्थापन प्राधिकरण एनडीएमका अनुसार मनसूनको वर्षा र यससँग सम्बन्धित घटनाहरूमा विगत 3 हप्तामा पाकिस्तानभर 124 जनाको मृत्यु भएको छ। पछिल्लो 24 घण्टामा मात्र 63 जनाको मृत्यु भएको छ, 264 जना घाइते भएका छन्। आफ्नो पछिल्लो प्रतिवेदनमा एनडीएमले जून 26 देखि जुलाई 16 सम्म हताहत रेकर्ड गरिएको बताएको छ, जसमा पछिल्लो 24 घण्टामा अन्य थप घटना भएको हुन सक्ने समेत अनुमान गरिएको छ। पूर्वी पंजाब प्रान्त सबैभन्दा बढ़ी प्रभावित भएको छ, जसमा 49 जनाको मृत्यु र 158 जना घाइते भएका छन्। पूर्वी इराकी शहर कुटकु शपिङ मलमा बुधबार रातभर लागेको आगलागीमा परि 61 जनाको मृत्यु भएको र 11 घाइते भएको त्यहाँको सरकारी मीडियाले जनाएको छ। आगलागी बुधबार राति शुरू भएको थियो। एम्बुलेन्सहरूले बिहान 4 बजेसम्म घाइतेहरूलाई अस्पतालमा लगिरहेका थिए। बगदादबाट करिब 160 किलोमिटर दक्षिण पूर्वमा रहेको कुटको अस्पतालहरूका वार्डहरू भरिएका थिए। आगलागी नियन्त्रणमा आइसकेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले बिहिबार विविध कार्यक्रमहरूको आयोजना गरी 38 वार्षिकोत्सव मनाएको छ। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले देशभरका औद्योगिक क्षेत्रको एकीकृत व्यवस्थापन समन्वय तथा प्रवर्धन गर्दै आएको छ। वार्षिकोत्सव समारोहमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले आर्थिक उद्यमशीलता रहेका ठाउँमा रोजगारी सिर्जना हुने भएकाले औद्योगिक पूर्वाधार विकासमा सरकार केन्द्रित रहेको बताउनुभयो। त्यस अवसरमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्ण बहादुर राउतले औद्योगिक क्षेत्रलाई आधुनिक प्रविधियुक्त नवीन तथा प्रतिस्पर्धी बनाउन निजी क्षेत्र र सरकार सहकार्य गरेर अघि बढ़नुपर्ने बताउनुभयो। यस्तै बालाजू औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका अध्यक्ष बाबुराम पन्तले औद्योगिक प्रवर्धनका लागि निजी क्षेत्रसँग सहकार्य गर्दै आफूहरू अगाडि बढ़िरहेको बताउनुभयो। धार्मिक पर्यटन प्रवर्धन गर्ने उद्देश्यले पाल्पाको रामपुर नगरपालिकाले कालीगण्डकी किनारमा पैदल मार्ग निर्माणको कामलाई जोड़ दिएको छ। बितेको आर्थिक वर्षमा कालीगण्डकी किनारमा 2.5 किलोमिटर बढ़ी पैदल मार्ग निर्माण गरिएको र थप 34 किलोमिटर निर्माणको प्रक्रियामा रहेको नगर प्रमुख रमण बहादुर थापाले बताउनुभयो। पदमार्गबाट स्थानीय पर्यटन र अर्थतन्त्रमा योगदान पुग्ने देखिएको छ। गत आर्थिक वर्षको अन्तिम दिन बुधबार बढ़ेको शेयर बजार नयाँ आर्थिक वर्षको पहिलो दिन बिहिबार पनि बढ़ेको छ। बुधबार शेयर बजार 34.61 अंकले बढ़ेको थियो भने बिहिबार 75.84 अंकले बढ़ेर 2870 बिन्दुमा पुगेको छ। यस्तै गत आर्थिक वर्षको अन्तिम दिन बुधबार बढ़ेको शेयर कारोबार रकम पनि नयाँ आर्थिक वर्षको पहिलो दिन बिहिबार पनि बढ़ेको छ। बुधबार 14.03 अर्ब कारोबार भएकोमा बिहिबार 16.59 अर्ब बराबरको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। बिहिबार शेयर बजारको पूँजीकरण 47.83 अर्ब रूपियाँ पुगेको छ।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो सुरेन्द्र मणि त्रिपाठी। अब खेल समाचार।
नेपालले 7 महिला U20 च्याम्पियनशीपमा तेस्रो जित निकालेको छ। बिहिबार सम्पन्न खेलमा नेपाल 7-0 गोलले विजयी भएको हो। पहिलो खेलमा नेपालले श्रीलंकालाई यही स्कोरमा पराजित गरेको थियो। जीतसँगै शीर्ष स्थानमा उक्लिएको नेपालले 4 खेलबाट 9 अंक पुर्याएको छ। समान खेल खेलेको श्रीलंका जीत र अंकविहीन छ। नेपालको जीतमा समीक्षा मगरले समान 2 गोल गरिन्। कुसुम खतिवड़ा, पूर्णिमा राई, सरिता नाथ र बिर्सना चौधरीको नाममा 1-1 गोल रह्यो। मंगलबार सम्पन्न आफ्नो तेस्रो खेलमा नेपालले श्रीलंकालाई 7-0 गोलकै नतिजामा पराजित गरेको थियो। अब नेपालले शनिबार भूटानसँग खेल्नेछ। पहिलो खेलमा भूटानलाई 6-1 गोलले हराएको नेपाल दोस्रो खेलमा आयोजक बंगलादेशसँग 3-2 गोल अन्तरले हारेको थियो। नेपाली राष्ट्रिय फुटबल टोलीकी स्ट्राइकर साबित्रा भण्डारीले अस्ट्रेलियाको ए लीग खेल्ने भएकी छिन्। बिहिबार ओलिन्टेङ फिनिक्स फुटबल क्लबले एक विज्ञप्ति जारी गर्दै साबित्रालाई 2 वर्षको सम्झौता गरेको बताएको छ। न्यूजील्याण्डको ओलिन्टेङ शहरमा रहेको ओलिन्टेङ फिनिक्सिङ फुटबल क्लबले अस्ट्रेलियाको ए लीग प्रतियोगितामा प्रतिस्पर्धा गर्छ। ओलिन्टेङ फिनिक्स न्यूजील्याण्डको एकमात्र ए लीग क्लब हो जसले देशको तर्फबाट अन्तर्राष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्दछ। कुनै पनि नेपाली फुटबल खेलाड़ीले अस्ट्रेलियामा खेलेको पहिलो पटक हो। यसअघि साबित्राले फ्रान्सको महिला लीग खेलेकी थिइन्। 2 सिजन फ्रान्स खेलेकी साबित्राले त्यसअघि इजरायलमा खेलेकी हुन्। त्यसअघि उनले भारतीय लीग खेलेकी थिइन्। यता नेपालमा भने साबित्रा विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लबसँग आबद्ध छिन्।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेश लगायत बाँकी प्रदेशका पहाड़ी भूभागका केही स्थानहरू तथा बाँकी भूभागका थोरै स्थानहरूमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका 1-2 स्थानमा अधिक वर्षाको पनि सम्भावना रहेको छ। देशको उच्च पहाड़ी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का बिहानदेखि मध्यम वर्षा र हिमपातको पनि सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा रेकर्ड गरिएको अधिकतम तापक्रम 29.2 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 20.6 डिग्री सेल्सियस, आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 28 देखि 30 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:20 भयो भने सूर्यास्त भरे साँझ 7:01 हुनेछ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सत्तरी वर्षे उमेर र दुई कार्यकालको कार्यकारी पदको सीमा हटाउने एमाले सचिवालय बैठकको निर्णय। अर्थतन्त्रका समष्टिगत परिसूचक सुधार उन्मुख रहेको अर्थ मन्त्रालयको तथ्याङ्क राजस्व संकलनमा गत आर्थिक वर्षमा 11.3% वृद्धि। गत असार 24 गतेको बाढ़ीले मितेरी पुल बगाएपछि केरूङमा अल्पत्र 117 जनालाई स्वदेश फर्काउने प्रयास शुरू। मनसुनजन्य घटनामा परि पाकिस्तानमा 124 जनाको मृत्यु र बंगलादेशमा जारी साफ अण्डर 20 महिला च्याम्पियनशीपमा नेपालद्वारा श्रीलंका 7-0 गोल अन्तरले पराजित। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।